यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न। अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ आज दिनुहुने। सरकारमा सहभागी हुने मन्त्रीका विषयमा नेकपा माओवादी केन्द्रले आज छलफल गर्ने। नेपाली कांग्रेसको 14 महाधिवेशनमा जित्ने र हार्ने दुवै पक्ष मिलेर एकताको यात्रा अघि बढ़ाउनु पर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई। केही दिन अझै मनसून कायमै रहने जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। र कोरोना विरूद्धको खाने औषधिको सफल परीक्षण गरिएको अमेरिकी एक कम्पनीको दावी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशन अन्तर्गत विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएको छ। महाधिवेशनमा प्रस्तुत राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि 10 समूहमा छलफल भएको र विभिन्न 5 समूहहरूबाट सुझाव पनि प्रस्तुत गरिएको नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो। हिजोको छलफलमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र केन्द्रीय निकाय तथा विभागहरूको सुझाव प्रस्तुत भएको उहाँले बताउनुभयो। छलफलमा आगामी दिनमा नेकपा एमालेलाई अझ सशक्त बनाउने गरी अगाडि बढ़नुपर्ने र पार्टीमा पदाधिकारीहरूको संख्या बढ़ाउनु पर्ने लगायतका विषयहरू सुझावका रूपमा आएको प्रचार विभाग प्रमुख भट्टराईले रेडियो नेपाललाई जानकारी दिनुभयो।
आजको सुझावमा मूलत यो प्रतिवेदनहरू मूलभूत हिसाबले ठिकै छन्, तर त्यसलाई अझ कतिपय कुराहरू प्रष्ट गर्नुपर्छ। नेकपा एमालेलाई आगामी दिनमा अझ सशक्त र प्रभावकारी पार्टीको रूपमा स्थापित गर्ने ठोस कार्ययोजनाहरू दिनुपर्छ भन्ने सुझावहरू आएका छन्। र विधानको सम्बन्धमा अलिकति पदाधिकारीको संख्या बढाउनुपर्छ केन्द्रमा भन्ने सुझाव धेरैवटा समूहबाट आएको छ। र मूलभूत हिसाबले अब नेकपा एमाले आगामी यो निर्वाचनहरूमा, खास गरी संसदीय निर्वाचन, प्रदेशको निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीलाई बहुमत ल्याउने गरी पार्टीलाई अझ सुदृढ एकताबद्ध गर्दै अगाडि जानुपर्छ भन्ने सुझावहरू दिनुभएको छ।
विधान महाधिवेशन अन्तर्गत आज हुने सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूबारे जवाब दिनुहुने नेकपा एमाले जनाएको छ। यसै गरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावबारे जवाब दिनुहुनेछ। विधान महाधिवेशनमा देशभरबाट 6,347 प्रतिनिधि सहभागी छन्। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत हिजो काठमाण्डुको पालिका स्तरीय अधिवेशन भएका छन् भने कतिपय जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएका छन्। हिजो काठमाण्डुका 10 पालिका मध्ये काठमाण्डु महानगरपालिकामा समय अभावका कारण नयाँ नेतृत्वका लागि निर्वाचन हुन सकेन भने बाँकी पालिकाहरूमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिनुभयो।
काठमाडौँमा चाहिँ अब अहिले 5 बजिसकेमा चाहिँ रात परिसकनले नगर्ने भनेर निर्देशन दिएको छु। गोकर्णेश्वरमा चाहिँ अब सक्यो भन्ने त्यहाँ कुरा आएछ र बुढानीगण्ठमा पनि सक्यो भनेको छ अनि तारकेश्वरमा पनि सक्यो भनेर भनिरहेको छन्। अब त्यहाँ चाहिँ अब मत चाहिँ अहिले गर्छन् कि कति अब गर्छन् त्यो उनीहरूको विचार गरेर गर्नु भनेको छु मैले। अब राति हुनु चाहिँ केही नगर्नु, अहिले चाहिँ बन्द गर्नु भनेर भनेको छु हजुर। अहिले
जिल्ला निर्वाचन अधिकृत आचार्यले हिजो स्थगित भएको काठमाडौँ महानगर पालिकाको मतदान आज बिहान 9 बजेदेखि शुरू हुने बताउनुभयो। हिजो मुस्ताङ, गोर्खा, दोलखा, रूकुम पूर्व लगायतका जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। नेकपा माओवादी केन्द्रले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूका विषयमा आज बस्ने स्थायी समिति बैठकमा आवश्यक छलफल गर्ने भएको छ। हिजो बसेको स्थायी समिति बैठकमा मन्त्री परिषदमा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो। उहाँले आज बस्ने बैठकमा त्यसबारे छलफल हुने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र संविधानको रक्षाका लागि माओवादी केन्द्र नै पहिलो पार्टी बनेर देशको नेतृत्व गर्नुपर्ने बताउनु भएको छ। माओवादी प्रदेश कमिटी सम्पर्क समितिद्वारा हिजो ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा माओवादी केन्द्र देशको पहिलो पार्टी बन्दै सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूबीच एकता हुने पनि बताउनुभयो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले परिवर्तनका लागि महात्मा गान्धीको अहिंसा र शान्तिको बाटोको विकल्प नरहेको बताउनु भएको छ। गान्धी जयन्ती एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा हिजो महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेता निधिले 2062-63 आन्दोलन पनि अहिंसा र शान्तिकै बाटोबाट सफल भई देशमा अहिलेको परिवर्तन सम्भव भएको बताउनुभयो। 2074 निर्वाचनमा अहिलेको व्यवस्थाप्रति प्रतिबद्ध नभएका दलले बहुमत पाएकैले देश अहिलेको अवस्थामा पुगेको उल्लेख गर्नुहुँदै उहाँले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी पार्टीको नीति र कार्यक्रम तय हुने उल्लेख गर्नुभयो। कार्यक्रममा नेता अर्जुन नरसिंह केसीले कानूनको शासन अनुसार देश चलाए मात्र लोकतान्त्रिक व्यवस्था बलियो हुने बताउनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। तनहु भानुनगर समितिले हिजो आयोजना गरेको पदस्थापन कार्यक्रममा उहाँले जित र हारलाई स्वाभाविक रूपमा लिएर एकता र सद्भावको यात्रा बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। वरिष्ठ नेता पौडेलले नेपालमा अझै पनि लोकतन्त्र सुनिश्चित नभइसकेको र लोकतन्त्रका लागि लड़ाई गर्न अझै बाँकी रहेको पनि उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत रूपमा अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। नेपाली कांग्रेस काठमाण्डु महानगरपालिका अधिवेशनको हिजो उद्घाटन गर्नुहुँदै नेता सिंहले पार्टीलाई विधिसम्मत रूपमा अगाडि बढ़ाएर जीवन्त राख्नका लागि आगामी महाधिवेशन सहयोगी सिद्ध हुने बताउनुभयो। आगामी महाधिवेशनबाट पार्टीलाई शुद्धिकरण र सुदृढ़ गर्नुपर्ने उल्लेख गर्नुहुँदै नेता सिंहले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता भएकाले उहाँहरूले पार्टीमा अभिभावकत्व निर्वाह गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अगाडि बढ़नुपर्ने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव डाक्टर बेदुराम भूषालले नेकपा एमालेमा हुर्किएको व्यक्तिवादी चरित्रको अन्त्य गर्न नसकेपछि विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेको बताउनु भएको छ। हिजो नेकपा एकीकृत समाजवादीको भक्तपुर जिल्ला कार्यालयको उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महासचिव डाक्टर भूषालले एमाले विचार तथा अल्पमतको सम्मान गर्न नसकेको आरोप लगाउनुभयो। आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई नछाडेको दावी गर्नुहुँदै महासचिव डाक्टर भूषालले जनताको बहुदलीय जनवाद हुबहु आत्मसात गर्नुपर्ने आवश्यकता नभएकाले यसका मूलभूत अवधारणालाई मात्रै आत्मसात गरेर जाने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीले 44 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। पार्टीले आगामी कार्तिक 27 30 गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने क्रममा जिल्ला अधिवेशन सम्पन्न गरेको हो। पार्टी वरिष्ठ नेता राजाराम श्रेष्ठका अनुसार यही असोज 20 गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने समय तोकिएको छ। पर्सा स्याङ्जा महोत्तरी र गोर्खामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ। पार्टीले पहिलो पटक सक्रिय सदस्य बाट प्रतिनिधि छनौट गर्ने व्यवस्था गरेको छ। यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनौट गर्ने व्यवस्था रहेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत पाँचजना विजेताले जित्न सक्नुहुनेछ ₹20,000। साथै बम्परमा एकजना विजेताले जित्नुहुनेछ ₹5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला। शर्तहरू लागू हुनेछन्।
अब बाँकी समाचार। नेपालमा हिजो थप 1123 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यसअघि हालसम्म संक्रमण मुक्त हुने कुल संख्या 7,67,819 पुगेको र मुक्त हुने दर 96.4% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो थप 867 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो थप 9 जनाको कोरोनाका कारण मृत्यु भएसँगै हालसम्म मृत्यु हुने कुल संख्या 11,157 पुगेको छ। मनसूनको समयावधि सकिए पनि यो वर्षको मनसून अझै बाहिरिएको छैन। मौसम विभागले यसै वर्षदेखि मनसून बाहिरिने समय सेप्टेम्बर 23 अक्टोबर 2 तय गरेको थियो, तर अझै केही समय मनसून कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको बिहार तथा आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदलिरही प्रदेश 2 बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धन सरकार बनेको बताउनु भएको छ। ललितपुर महानगरपालिका 22 पार्टी संगठनको वडा सम्मेलनमा हिजो मन्त्री भूषालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पुँजीपति वर्गलाई पोस्ने र विदेशी मालिकलाई खुशी पार्ने अभियानमा लागेकाले पछिल्लो अवस्था सिर्जना भएको बताउनुभयो। गण्डकी विश्वविद्यालयले आजदेखि पठन पाठन शुरू गर्ने भएको छ। नेपालमै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ब्याचलर्स इन स्पोर्ट्स म्यानेजमेन्ट र ब्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी बीआईटी विषयको पढ़ाई शुरू गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई हिजो उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो। कार्यक्रम शुभारम्भ गर्नुहुँदै विश्वविद्यालय न्यायिक परिषदका अध्यक्ष डाक्टर दिनेश चन्द्र देवकोटाले विद्यार्थीको उज्जवल भविष्यको कामना गर्नुहुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने बताउनुभयो। बागमती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ। प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्ड मार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो। बोर्डले 2077 चैत्र 18 विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको बोर्डका निर्देशक जगदीश ढुंगानाले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार पारेको लागत अनुमान भन्दा बढ़ी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नु परेको थियो। पाँचथर जिल्लाको सदरमुकाम फिरिम बजारमा सड़क विस्तारको कामले गति लिन थालेको छ। नेपाल सरकारको 7,83,56,000 रूपियाँको सहयोगमा सड़क डिभिजन कार्यालय इलामले सड़क स्तरोन्नतिको काम अघि बढ़ाएको हो। दुर्गा खनालको रिपोर्ट।
पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजारमा सड़क विस्तारको काम धमाधम भइरहेको छ। मेची राजमार्गको फिदिम समर्पित अस्पतालदेखि 4 खम्बेसम्म 1,700 मिटर सड़क स्तरोन्नति हुने भएपछि फिदिम बजार सुन्दर देखिनुका साथै सवारी जामको समस्याबाट मुक्त हुने स्थानीय बताउँछन्। स्थानीय व्यवसायी मुक्ति ओझा:
ट्राफिक जाम पनि न्यूनीकरण हुने र बजारको बाटो विस्तार भइसकेपछि फिदिम बजार सुन्दर देखिनेछ।
नमूना शहर फिदिम बजारमा बर्खायाममा हिलो र हिउँदको समयमा धुलोको समस्या साथै सवारी जामको अत्याधिक समस्याले गर्दा बजार अस्त व्यस्त बनेको थियो। सड़कको मध्यभागदेखि दायाँ बायाँ 8-8 मिटर विस्तार हुने भएपछि ट्राफिक जाम नहुने जिल्ला ट्राफिक प्रहरी प्रमुख दीपक दुलाल बताउनुहुन्छ। सड़क विस्तारको क्रममा बजारको मध्यभागमा रहेको गेट र लाउती पार्कमा रहेको पद्म सुन्दर लाउतीको सालिक भत्काउनु पर्ने अवस्था आएपछि फिदिम नगरपालिकाले सरकारवालाहरूसँग छलफल गरिरहेको छ। नगरपालिका उप प्रमुख उर्मिला श्रेष्ठ:
लाउती पार्कलाई चाहिँ त्यो हस्पिटल मोड छ नि, त्यो रास्ता राम्रो हुन्छ। त्यो गेटलाई चाहिँ अलिकति परिमार्जन गरेर बिचमा राख्ने अनि साइड साइडबाट वे बनायो भने राम्रो हुन्छ। पहिला हाम्रो सबै दलहरूसँग पनि, सरकारवालाहरूसँग पनि हामीले बसेर छलफल गरिसकेको छौँ।
संघीय सरकारको 7,83,56,000 रूपियाँ सहयोगमा सड़क डिभिजन कार्यालय इलामले तीव्र रूपमा काम गरिरहेको छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँचथर।
तनहु सदरमुकाम स्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरू भएको छ। अस्पतालमा निर्माण गरिएको प्लान्टबाट अक्सिजन उत्पादन शुरू गरिएको हो। कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन शुरू गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप राज अधिकारीले जानकारी दिनुभयो। कैलालीको टीकापुरमा राष्ट्रिय परिचय पत्र बनाउनका लागि व्यक्तिगत विवरण सहित फोटो खिचाउने काम शुरू भएको छ। राष्ट्रिय परिचय पत्र बनाउनेले नागरिकता, विवाह दर्ताको प्रमाणपत्र, बसाई सराएको प्रमाणपत्र सकल सहित लिएर आउनुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। ईश्वर साउदको रिपोर्ट।
राष्ट्रिय परिचय पत्र बनाउन टीकापुर नगरपालिकामा व्यक्तिगत विवरण सहित फोटो खिचाउने काम धमाधम भइरहेको छ। नगरपालिकाको वडा नम्बर 6 र 9 बाहेक अन्य वडामा फोटो खिचाउने काम शुरू भइसकेको छ। वडा नम्बर 1 का वडा अध्यक्ष गंगाराम आचार्य:
स्थान हामीले पाँचसँग टोकिया छौँ हेमकुन्द दाललाई सहयोग भनेर नयाँ नेपाल ल दुई दिनहरू विद्यालयबाट मात्रै भइरहेको छ, अरू टोली आइपुगेकै छैनन्।
वडा नम्बर दुईका तीनवटा स्थान मध्ये वडा कार्यालयबाट मात्र फोटो खिचाउने काम भइरहेको, विजयनगर र सीतापुरमा भने अझै काम शुरू नभएको वडा कार्यालयले जनाएको छ। फोटो खिचाउन आउने नागरिकले नागरिकता अनिवार्य, विवाहित भए विवाह दर्ताको प्रमाणपत्र, बसाइसरी आएको भए बसाइसराई र अन्य केही प्रमाणहरू छन् भने पनि सक्कले लिएर आउनुपर्ने हुन्छ। जिल्ला प्रशासन कार्यालय कैलालीका विवरण अपरेटर अम्बर बहादुर विष्ट:
सबै डकुमेन्टहरू ओरिजिनल, जस्तो कि नाइट रा चाहिँ लिएर आउनुपर्छ अनिवार्य रूपमा, बाहिर जिल्लाको हकमा बसाइसराई कागज ओरिजिनल ल्याउनुपर्छ, विवाहितको हकमा चाहिँ श्रीमती श्रीमती खोल्ने हुनु पर्यो, सबै डकुमेन्ट सक्कलै ल्याउनुपर्छ।
फोटो खिचाउने कामको सहजताका लागि स्थानीय तहमा वडा कार्यालयहरूले समन्वय गरिरहेका छन्। वडा नम्बर पाँचका वडा अध्यक्ष रामशंकर डङ्गौरा थारू:
दुईजनाले भर्थे, तीनजना मान्छे भर्ने बनायो, त्यहाँ त्यसरी गरेको छौँ, घुइँचो बढिरहेछ, कम गर्ने कोसिसमा छौँ।
नगरपालिकाका नौवटा वडा मध्ये वडा नम्बर छ र नौमा अहिले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने काम शुरू भएको छैन। ती वडाहरूमा पनि केही दिनभित्र काम शुरू गर्ने जिल्ला प्रशासन कार्यालय कैलालले जनाएको छ। राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने काम शुरू हुने खबर आएकाले आफूहरू त्यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताउनुहुन्छ वडा नम्बर नौका वडा अध्यक्ष लौटन चौधरी:
अब दुई तिन दिनभित्रै उहाँहरूले खबर गर्नुहुन्छ र हामी सूचना निकाल्छौँ, अरूको भोगाई अनुसार एकदम व्यवस्थित तरिकाले गर्ने भन्ने सोचमा छौँ।
सरकारले राष्ट्रिय परिचय पत्र लागू गर्न लागेकाले नागरिकता बनाइसकेका सबै नागरिकले व्यक्तिगत विवरण दिएर फोटो खिचाउनु पर्ने हुन्छ। यसका लागि अहिले स्थानीय तहका सबै वडा तहमै व्यक्तिगत विवरण सहितको फोटो खिचाउन टोली आइरहेका र जिल्ला तथा इलाका प्रशासन कार्यालयमा भने यो काम सधैँ भइरहेको छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
साहित्यकार डाक्टर नवराज लम्सालद्वारा लिखित अग्नि महाकाव्य लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा हिजो आयोजित कार्यक्रममा आहुति डाक्टर रामप्रसाद गेवाली र डाक्टर गीता त्रिपाठीले संयुक्त रूपमा महाकाव्यको लोकार्पण गर्नुभयो। कार्यक्रममा आहुतिले महाकाव्यले नेपाली समाजमा रहेको विकृति, विसंगति र जातीय व्यवस्था परिवर्तनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। डाक्टर रामप्रसाद गेवालीले विक्रम सम्वत 2050 दशक यता नेपाली साहित्यमा लेखिएका 300 भन्दा बढ़ी महाकाव्य मध्ये अग्नि सबैले पढ़नै पर्ने विषय र पात्रमाथि लेखिएको उल्लेखनीय महाकाव्य भएको धारणा राख्नुभयो। कार्यक्रममा डाक्टर गीता त्रिपाठीले अग्नि महाकाव्य मार्फत नेपाली समाजको चरित्र, उत्पीड़न र विभेदको कथा मौलिक ढंगले प्रस्तुत गरेकोमा लेखकको प्रशंसा गर्नुभयो। रेडियो नेपाल समाचार महाशाखा प्रमुख समेत रहनुभएका साहित्यकार डाक्टर लम्सालले अग्निले यसअघि लेखिएका दुईवटा महाकाव्य कर्ण र धराभन्दा भिन्न विषयवस्तु, विशेष गरी जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीड़नको लामो कथालाई महाकाव्य मार्फत उजागर गरेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारेको कोविड विरूद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दावी गरेको छ। मोलनुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अत्यन्त सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ। मोलनुपिरभिर चक्की कोविडका बिरामीलाई दिनको दुई पटक दिइएको थियो। परिणाम उत्साहजनक भएकाले बाह्य अनुगमनकर्ता परीक्षणकाल छुट्याउन अनुरोध गरेको उक्त कम्पनीले जनाएको छ। मर्कले अमेरिकामा अबको दुई हप्तामा आपतकालीन प्रयोगका लागि अनुमति लिन निवेदन दिने जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउसीले परिणाम असाध्यै राम्रो समाचार भएको टिप्पणी गर्नुभएको छ। यसैबीच अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 7,00,000 नाघेको छ। अमेरिकाका 55.7% नागरिकले पूर्ण खोप लगाइसकेका भए पनि दिनहुँ 1,000 भन्दा बढ़ी मानिसले संक्रमणका कारण ज्यान गुमाइरहेको जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ। कोरोना संक्रमण विरूद्धको खोपको अभाव नभए पनि लाखौं मानिसले खोप लगाउन अस्वीकार गरेकाले मृत्युदरमा सोचे जति कमी नभएको अधिकारीहरूले बताएका छन्। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेरेटले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ। एक कार्यक्रमबीच आफ्नो सन्यासको घोषणा गर्नुहुँदै राष्ट्रपति डुटेरेटले आगामी निर्वाचनमा उपराष्ट्रपति पदमा समेत चुनाव नलड्ने र आफ्नो कार्यकालपछि राजनीतिबाट सन्यास लिने बताउनुभयो। फिलिपिन्सको संविधान अनुसार राष्ट्रपतिले 6 वर्षसम्म मात्र पदमा बस्न पाउने व्यवस्था छ। अब आर्थिक समाचार।
गत आर्थिक वर्षदेखि विगत तीन दिनसम्म करिब 800 साना ठूला सवारी साधन र स्वगढी नाका हुँदै नेपाल आयात भएका छन्। त्यसमध्ये अधिकांश नयाँ डिजाइनका विद्युतीय कारहरू बढ़िरहेको भन्सार कार्यालयले जनाएको छ। नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका र स्वगढीबाट चिनिया विद्युतीय कार आयात गर्न थालेका हुन्। आवाज एवं धुवारहित चिनिया विद्युतीय कार विगत तीन दिनको अन्तरालमा 100 संख्यामा नेपाल भित्रिएको र सुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। ती गाड़ीहरूको आयातबाट भन्सार कार्यालयले 10,98,00,000 भन्दा बढ़ी राजस्व संकलन गरेको जनाएको छ। धितोपत्र बजारमा गत साता शेयर कारोबारमा पग्नेप्से परिसूचक उतार चढ़ापूर्ण अवस्थाबाट गुज्रिएको छ। गत साताको 5 दिन कारोबार भएको बजारमा 4 दिन नेप्से परिसूचक ओह्रालो लाग्यो भने 1 दिन मात्रै वृद्धि भयो। झण्डै 3,300 बिन्दु नजिक पुगेको नेप्से परिसूचक ओह्रालो लागेर गत साताको अन्तिम कारोबार दिन बिहिबारसम्म आइपुग्दा 2,600 झरेको छ। गत साताभर कुल 233 कम्पनीहरूका 5,52,22,657 किता शेयरहरू 26,09,51,63,654 रुपियाँमा किनबेच भएका छन्। डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका स्थित त्रिपुरा कोट गल्ली रल्ली फोई लगायत स्थानमा फलेको अंगुर बिक्री नभएपछि किसानहरू चिन्तित भएका छन्। नगरपालिकाको सहयोगमा 3 वर्ष अघिदेखि अंगुर खेती शुरू गरिएको र गत वर्षदेखि फल समेत दिन थालेको भए पनि फल बिक्रीमा समस्या भएको किसानहरूले बताएका छन्। स्थानीय सुस्मिता श्रेष्ठले यस वर्ष आफ्नो फार्ममा करिब 15 क्विन्टलसम्म अंगुर फलेको तर एक भाग पनि बेच्न नसकिएको गुनासो गर्दै नेपालगंज सुर्खेत लगायतका बजारमा लगेर बेच्न पाए 4,00,000 रुपियाँसम्मको अंगुर उत्पादन भएको बताउनुभयो। अर्का कृषक कमल हमालले फार्ममा करिब 3,00,000सम्मको अंगुर लटरमा फलेको तर यस वर्ष मुस्किलले 25,000 मात्र अंगुर बिक्री गर्न सकेको जानकारी दिनुभयो। त्रिपुराकोट गल्ली रल्ली रंगत तथा खदाङमा पनि करिब 50 कृषकले व्यावसायिक रूपमा अंगुर खेती गरेका छन्। त्रिपुरा सुन्दरी नगरपालिकाले व्यावसायिक अंगुर खेतीका लागि पटक पटक गरेर 2,40,00,000 लगानी गरेको छ। स्याङ्जाको वालिङका किसान अर्ग्यानिक कम्पोस्ट मल बनाउन गणेउला पालनतर्फ आकर्षित भएका छन्। वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम UNDP को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थाद्वारा संचालित हरित पुनउत्थान प्रवर्धन परियोजना अन्तर्गत वालिङका 14 वडाका किसानलाई जैविक कम्पोस्ट मल बनाउन प्रेरित गरिएको सहकारी संस्थाका अध्यक्ष एम बहादुर गुरूङले जानकारी दिनुभयो। खेतीबारीमा रासायनिक मल तथा विषादीको प्रयोगलाई निरुत्साहित गर्दै अर्ग्यानिक कम्पोस्ट मल बनाउन किसानलाई प्रेरित गर्नका लागि गणेउला पालनका लागि आवश्यक सामग्री तालिम तथा गणेउला वितरण गरिएको अध्यक्ष गुरूङले जानकारी दिनुभयो। नगरपालिकाभित्र 310 गाउँबाट 1-1 जनाको प्रतिनिधित्व हुने गरी तालिम दिइने र पछि उनीहरूले नै गाउँमा अन्यलाई सिकाउने गरी तालिम कार्यक्रम सञ्चालन गरिएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
न्यू डायमण्ड स्पोर्ट्स क्लबले 6 संस्करणको एनभीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनशीप अन्तर्गत महिलातर्फको उपाधि हातबाट सफल भएको छ। शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई 3-1 सेटमा पराजित गर्दै न्यू डायमण्ड च्याम्पियनशीप बनेको हो। त्रिपुरेश्वर स्थित राखेप कबड हलमा पहिलो सेट गुमाएको न्यू डायमण्डले उत्कृष्ट पुनरागमन गरेको थियो। एपीएफले पहिलो सेटमा न्यू डायमण्डलाई 26-24 हराएको हो। चौथौं संस्करणको एभरेस्ट प्रिमियर लीग आईपीएल T20 क्रिकेट अन्तर्गत भैरवा ग्यारिडियस र काठमाडौँ किङ्स 11 बीचको खेल स्थगित भएको छ। टीयू क्रिकेट मैदान वर्षाले भिजेका कारण खेल खेल्न नसकिने भएपछि भैरवा र काठमाडौँ बीचको खेल स्थगित गरिएको हो। शनिबार बिहान परेको अविरल वर्षाका कारण चौथो संस्करणको एभरेस्ट प्रिमियर लीग आईपीएल T20 क्रिकेट अन्तर्गत भैरवा ग्यारिडियस र काठमाडौँ किङ्स 11 बीचको खेल स्थगित भएको छ। टीयू क्रिकेट मैदान वर्षाले भिजेका कारण खेल खेल्न नसकिने भएपछि भैरवा र काठमाडौँ बीचको खेल स्थगित गरिएको हो। शनिबार बिहान परेको वर्षाका कारण मैदानको आउटफिल्ड खेलका लागि योग्य नहुँदा एम्पायरले खेल स्थगित गरेको बताएका हुन्। भैरवा र काठमाडौँ बीचको खेल टस समेत नभई स्थगित गरिएको हो। भैरवा र काठमाडौँ बीचको खेल बिहान 9:30 शुरू हुने तालिका रहेको थियो। भैरवाले 3 खेलमा 4 अङ्क जोड्न सफल भएको छ भने भैरवा अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ। काठमाडौँ 2 खेलमा 2 अङ्क जोडेर 5 स्थानमा रहेको।
गिरिशा उपाध्याय खेल समाचारका साथमा अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही प्रदेश एक दुई र बागमती प्रदेशका धेरै स्थानका साथै अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन सहित कम वर्षा हुने र प्रदेश एक र दुईका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.6 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यका को अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:58 भयो भने सूर्यास्त भरे साँझ 5:48 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न। अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ आज दिनुहुने। सरकारमा सहभागी हुने मन्त्रीका विषयमा नेकपा माओवादी केन्द्रले आज छलफल गर्ने। नेपाली कांग्रेसको 14 महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढ़ाउनु पर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई। केही दिन अझै मनसून कायमै रहने जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी र कोरोना विरूद्धको खाने औषधिको सफल परीक्षण गरिएको अमेरिकी एक कम्पनीको दावी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।